नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन बारेको विवाद कायमै रहँदा मुख्य दलहरू चुनावको तयारीमा, स्थानीय चुनावको मिति घोषणा गर्ने बारे तीन दल बीचको छलफल सकारात्मक,
तीनजनाको बीचमा गम्भीर छलफल हो, छलफल राम्रो हो।
निश्चित भूगोलमा मात्र सीमित रहेको उधौली पर्व व्यापक बन्दै सांस्कृतिक पर्यटनको विकास गर्ने पहल,
टुरिस्टहरूको लागि चाहिँ आकर्षणको लागि एउटा देव देवताको थलो बनाउने,
कतारमा आप्रवासी कामदारका लागि नयाँ नियम कार्यान्वयनमा, काम र सेवा सुविधामा चित्त नबुझेर घर फर्किनु परे रोजगारदाताको अनुमति बिनै सम्भव,
जो मान्छे आफ्नो कन्ट्राक्ट सकाएर चाहिँ घर फिर्न चाहन्छ त्यस्ताको हकमा पक्कै पनि केही न केही सहजता हुन्छ।
सिरियाको एलेप्पोका घर घरमा घुसेर सेनाले सर्वसाधारणको हत्या गरेको राष्ट्रसंघको आरोप, 82 जनाको हत्याको प्रमाण आफूसँग रहेको दावी,
र एन्फाको कारण एएफसी कप छनौट खेल्न नपाएको भन्दै थ्री स्टारद्वारा 6 करोड़ क्षतिपूर्ति माग, 19 वर्ष मुनिको एसिया कप क्रिकेट खेल्ने नेपाली टीम श्रीलंका प्रस्थान।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0557-412-595।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ, यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसिडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। मुख्य तीन दलबीच स्थानीय निकायको चुनाव गराउने विषयमा छलफल शुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच भएको छलफलमा स्थानीय निकायको चुनावको मिति छिटो घोषणा गर्ने विषयमा कुराकानी भएको हो। निर्वाचनमा केन्द्रित रहेर संविधान संशोधन, संशोधन अवरोध खुलाउने तथा अख्तियारका प्रमुख लोकमान सिंह कार्कीमाथिको महाभियोग प्रस्ताव लगायतका विषयमा कुराकानी भएको नेताहरूले बताएका छन्। छलफलपछि पत्रकारसँगको कुराकानीमा इमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल सकारात्मक भएको जानकारी दिनुभयो। उहाँले चुनाव सम्बन्धी आवश्यक कानून बनाएर चुनावको मिति घोषणा गर्न सकारात्मक कुराकानी भएको जानकारी दिनुभयो।
निर्वाचन सम्बन्धी विधेयक, कानूनहरूको तयारी गर्ने, निर्वाचनको मिति घोषणा गर्ने अनेक सन्दर्भहरूमा तीनजनाको बिचमा गम्भीर छलफल भयो, छलफल राम्रो भयो, राम्रै कुरा अगाडि बढिराखेको छ, छलफल सौहार्दपूर्ण भयो र आज अब सबै अलिक भ्याइएन, फेरि कुरा गर्नुपर्छ, फेरि यसलाई कुराकानीलाई अलिक निरन्तर गरौँ र छिटै नै कसरी अगाडि बढ्ने निर्वाचनको बाटोमा, त्यस दिशामा जाने सन्दर्भमा फेरि बस्नुपर्छ भन्ने कुरा हो। चुनावतिर त जान्छ नै, अहिले भएको छैन, छलफल गर्दै जानुपर्छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावका विषयमा सहमति गर्न कुराकानी शुरू भएको जानकारी दिनुभयो। हिजो ओली र कांग्रेस सभापति देउवाबीच भएको छलफलमा दुवै नेताले चुनावका लागि तयारी गर्नुपर्नेमा जोड़ दिएका थिए। यसकै आधारमा आज प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली र देउवासँग छलफल गर्नुभएको हो। संशोधनको विवाद हल गर्न र चुनावको तयारी गर्न छलफललाई निरन्तरता दिइरहने नेताहरूले बताएका छन्।
नेकपा एमाले सहितका विपक्षी दलले संविधान संशोधन विधेयक फिर्ता लिएर चुनावको तयारी गर्न सरकारसँग माग गरेका छन्। संविधान संशोधनको विरोध गर्दै आएका एमाले सहित 8 दलको बैठकले विधेयक फिर्ता लिएर चुनावको तयारी गरेमा सहमति जुट्न सक्ने निष्कर्ष पनि निकालेको छ। सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक तुरन्त फिर्ता लिनुपर्नेमा विपक्षी दल एक भएका छन्। सरकारले प्रस्ताव फिर्ता नलिएसम्म संसद अवरोध र आन्दोलनका अरू कार्यक्रम जारी राख्ने उनीहरूको अडान छ। संशोधन प्रस्ताव फिर्ता लिएर चुनावमा जान सरकारलाई आग्रह गर्ने र त्यसो नभएमा संसद अवरोध जारी राख्ने आठ दलबीच सहमति भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो। बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संशोधन प्रस्ताव गलत भएको भन्दै फिर्ता नलिएसम्म आन्दोलन चलिरहने बताउनुभयो।
संसदमा पेश गरेको संशोधन प्रस्ताव गलत छ, यो प्रस्ताव फिर्ता लिनुको विकल्प छैन, फिर्ता ल्याउनु पर्छ भन्ने त्यही नै हो हाम्रो छलफल। फिर्ता नलिएसम्म त हाम्रो आन्दोलन जारी छ, त्यही सल्लाह भयो, छलफल भयो, अहिलेसम्मको आन्दोलनको मूल्याङ्कन भयो। यो संशोधन फिर्ता लिने सङ्घर्षमा अरू अरू नयाँ नयाँ साथीहरू थपिँदै हुनुहुन्छ र आज पाँच नम्बरमा चाहिँ हजारौँ हजार जनताहरू चाहिँ मैदानमा उत्रेका छन्। त्यस कारणले यो फिर्ता लिनुको विकल्पै छैन। सरकारले जति दिन जिद्दी गर्छ, ढिबी गर्छ, उति घाटा पर्छ सरकार आफैलाई। त्यस हुनाले सबभन्दा राम्रो कुरा हामीले सरकारलाई अहिले पनि सुझाव दिइरहेका छौँ, फिर्ता लिनुहोस्।
बैठकमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा सहित नेपाल मजदूर किसान पार्टी, नेकपा माले, नेपाल जनमुक्ति पार्टी, लोकतान्त्रिक र नेपाल परिवार दल सहभागी थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै ठूलो चुनौती पार गरेर जारी गरिएको संविधान सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषले आज गरेको कार्यक्रममा उहाँले संविधान संशोधन प्रस्तावले चुनावको वातावरण बनाएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले मधेस पहाड़ र तराईका नागरिकको स्वीकार्यता बढ़ाएर देशको एकतालाई बलियो बनाउन सकिने बताउँदै केही दिनभित्र चुनावको मिति घोषणा गर्ने बताउनु भएको छ।
जटिलता र चुनौतीलाई पार गरेर हामीले गत साल संविधान पनि घोषणा गरेका छौँ। अहिले त्यो संविधान कार्यान्वयन गर्ने प्रक्रियामा छ र सकेसम्म सबै नेपालको जातीय विशेषता, भाषिक सांस्कृतिक विशेषता अनुसार यसलाई समृद्ध गर्ने आवश्यकता पनि छ। मेरो नेतृत्वको सरकार अहिले संविधान कार्यान्वयनको काममा नै सबभन्दा बढी केन्द्रित भएको छ। सकेसम्म मधेस पहाड हिमाल सबैको स्वीकार्यता बढाएर सबैलाई समेटेर राष्ट्रिय एकतालाई बलियो बनाएर संविधान कार्यान्वयन गर्नेतिर मेरो जोड बल छ।
तीन दलबीच आज भएको छलफल सकारात्मक भएको र संविधान संशोधन टुङ्गोमा पुर्याउन सबै सकारात्मक रहेको दाहालको भनाइ थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले ज्यापू संस्कृति विकास कोषलाई 15 लाख रूपियाँ उपलब्ध गराउने घोषणा पनि गर्नुभएको छ। यसैबीच संविधान संशोधनको विरोधमा आज 14 दिन पनि गुल्मीमा यातायात बजार र कल कारखाना बन्द भएका छन्। दुई हप्तादेखिको बन्दका कारण गुल्मीमा 70 करोड़ रूपियाँ भन्दा धेरैको नोक्सानी भएको छ। दैनिक 5 करोड़ भन्दा बढ़ीको व्यापारिक कारोबार हुने गुल्मीमा 14 दिनसम्मको बन्दका कारण घाटा भएको व्यवसायीले बताएका छन्।
आज धान्य पूर्णिमा किराँत र नेवार समुदायले आफ्नो पर्व धूमधामसँग मनाएका छन्। नेवार समुदायले यमरी पुनि मनाएका हुन्। आजको दिनलाई ज्यापू दिवसका रूपमा समेत मनाउने गरिन्छ। यस्तै किराँत समुदायले खाद्यान्नको अभाव नहोस् भन्दै भूमि स्थान र साकेला स्थानमा पूजा गरी उधौली पर्व मनाए। वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उभो गई उभौली पर्व मनाएका किराँत समुदाय जाडो छल्न आजका दिन उधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको छ। बालीनाली राम्रो भएकोमा प्रकृतिलाई धन्यवाद दिन मनाइने यो पर्वमा किराँत विधि अनुसार सुम्निमा र पारुहाङको पूजा गरिन्छ। किराँत समुदायले आज चासोकताङ नाम अर्थात नुवागी पूजा पनि मनाएका छन्। यो पर्व किराँतको बाहुल्य भएका ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, चंखुवासभा, झापा, मोरङ र सुनसरीमा मनाउने गरिन्छ। काठमाडौँ उपत्यकामा बसोबास गर्ने किराँत समुदायले पनि आपसी भेटघाट र रमाइलो गरी उधौली मनाएका छन्। ललितपुरको हात्तीवनमा भएको कार्यक्रममा सहभागी भएपछि पीटी लोपचनको रिपोर्ट।
चारैतिर अग्ला अग्ला भवन, बीचमा जंगलको थुम्की, थुम्कीमै बनाइएको छ किराँत माङहिम। यही ठाउँमा भेला भएर किराँत समुदायका लिम्बु जातिले च्याम्रुङ बजाउँदै केलाङ, माङलाङ, कुश्रोक्पा लगायत थरी थरीका नाच नाचे। प्राय अरू समयमा देख्न नपाइने भेषभूषा र गरगहनाले पहिरेर भेला भएका युवा युवतीको नाचगानले त्यस क्षेत्र कारण दिनैभरि सङ्गीतमय रह्यो। वर्षदिनमा एकपल्ट मात्र आउने आफ्नो जातीय समुदायको विशेष चाड उधौलीमा कोही गीतमा रमे, कतिले शुभकामना बाँडे, कतिले ढोल झ्याम्टा बजाए। पूर्वी पहाड़मा बसोबास गर्ने किराँत समुदायले यो पर्व अहिले देशभित्र मात्र नभई विदेशमा पनि मनाउन थालेका छन्। मानिस एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्ने क्रममा रीतिरिवाज, भाषा, संस्कृति र चाडपर्व पनि फैलिँदै गएकाले कुनै समय कुनै भूगोलमा मात्र सीमित रहेको पर्व अहिले व्यापक बन्न थालेको हो। पाँच थरका भीम बहादुर तावा लिम्बू।
पाँच थरमा लिम्बूहरू मात्रै थिए र चाहिँ त्यतिखेर किराँत पनि भन्दैन थियौँ, लिम्बूको कुरा गर्थ्यौँ होइन, याक्थुङ्बा भन्थ्यौँ। अब यहाँ आइसकेपछि त अब यो त किराँत भनेपछि त राई पनि पर्दो रहेछ, लिम्बू पर्दो रहेछ, याक्खा पर्दो रहेछ, सुनवार पर्दो रहेछ, अनि यी सबै जातिहरूको हात्ती भन्छ यस्तो सुन्दर छ र रमाइलो छ र सबै जात जातिहरू यहाँ आएर नाचिरहेका छन्। हाम्रो चाहिँ नि चार किराँतीहरूबाट र यो रमाइलो हुँदैछ।
प्रकृति पूजक किराँत समुदायले हरेक वैशाखे पूर्णिमामा उभौली पर्व र मंसिरे पूर्णिमामा उधौली पर्व मनाउँछन्। उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रूपमा र अन्नबाली भित्राइएको खुसियालीमा मनाउने गरिन्छ। यस्ता पर्वलाई एक दिन मनाउने र रमाइलो मात्र गर्ने भन्दा पनि सांस्कृतिक पर्यटनको विकास गर्ने हेतुले काम गरिरहेको बताउनुहुन्छ हात्तीबन माङहिम व्यवस्थापन समितिका सचिव पविता राई।
चाहिँ हामीले विकास गर्दै लाने भनेर यो वरिपरि पनि हामीले ट्र्याक खनिरहेछौँ र यसलाई हरियाली र भनौँ एउटा टुरिज्मको लागि चाहिँ बाहिरबाट आउनेहरू उनीहरूले पनि आकर्षण बनाउनको लागि अहिले हामीले त्यो व्यवस्था चाहिँ गरिरहेको छौँ।
बहुजाति, बहुसंस्कृति र बहुधार्मिक सम्प्रदायको बसोबास रहेको नेपालमा जाति बिच्छेका चाडपर्वहरू छन्। एउटा जातिले अर्को जातिको चाडपर्वमा पनि उत्तिकै सद्भाव र आदरभाव प्रकट गर्छन्। आजको उधौली पर्वमा पनि किराँत समुदाय मात्र नभई फरक जाति र सम्प्रदायको पनि सहभागिता थियो। मेलमिलाप र सामाजिक सहिष्णुताको प्रतीकका रूपमा रहेका यस्ता चाडपर्वलाई सांस्कृतिक पर्यटनको रूपमा पनि विकास गर्न सकिन्छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
म बाबा जस्तो छु त्यसैले मै ठुलो केटा मान्छे म नै ठुलो बाबा र आमा
किन झगडा गरेका तिमीहरू? कसले सिकायो तिमीहरूलाई ठुलो र सानोको कुरा? बाबा र म त कहिले को ठुलो भन्दैनौ त।
त्यही त, यिनीहरूले कहाँबाट यस्तो कुरा सिक्यो? महिला र पुरुष दुवै बराबर, आमाको आफ्नै महत्व छ र मेरो आफ्नै, तिमीहरू दुवैजना हाम्रो लागि समान हो। यस्तो विषयमा अब कहिले झगडा नगर्नु ल।
हामीले त महिला र पुरुष बीच भेद नआओस् भनेर सानैदेखि हाम्रा छोरा छोरीलाई यो शिक्षा दिइरहेका छौ। तपाईँ नि
हरेक अभिभावकले आफ्ना सन्तानलाई असल संस्कार दिउँ, महिला र पुरुष समान हुन् भन्ने कुरा सबैलाई प्रष्ट पारौँ।
लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको लागि अक्सफार्म नेपाल, एन्फो, लुमन्ती, डिप्रोक्स, WHR, CIUD र होमनेट नेपाल।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौँ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, IUCD। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन, स्मार्ट वंश जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधन बारेको विवाद कायमै रहँदा मुख्य दलहरू चुनावको तयारीमा, विधेयक फिर्ता गर्न विपक्षी दलको माग, निश्चित भूगोलमा मात्र सीमित रहेको उधौली पर्व व्यापक बन्दै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। कतारले एक वर्ष अघि गरेको कफाला प्रणाली संशोधनको निर्णय आजदेखि कार्यान्वयनमा आएको छ। अब करार पत्रमा केन्द्रित स्पोन्सरशिप व्यवस्था लागू हुनेछ, जसमा आप्रवासी कामदार कफाला प्रणालीमा जस्तो बन्धक बन्ने छैनन्। यसअघि कामदार नियन्त्रणको अधिकार रोजगारदातालाई मात्रै थियो, तर अब काम र सेवा सुविधामा चित्त नबुझे र घर फर्किनु परे रोजगारदाताको अनुमति बिनै पनि सम्भव हुनेछ। थप जानकारी सहित साथी उजेर कार्की।
यो कानूनले कामदारको लागि रोजगारको छनौट, सहज रूपमा स्वदेश फिर्ता र रोजगारदातालाई केही हदसम्म नियन्त्रण गरेको छ। तर कतारका उज्यालो सहकर्मी महेश्वर नेपाल भन्नुहुन्छ, यो नियम पनि सबै नेपाली कामदारको पहुँचमा पुग्ने छैन।
जति हामीले सोचेका छौँ त्यति सजिलो चाहिँ छैन नेपाली कामदारहरूको लागि। दक्ष कामदारहरूको हकमा भन्ने हो भने उनीहरू जान सक्छन्, उनीहरूलाई कम्पनीले दिन सक्छ, तर यहाँ भएका अधिकांश कामदारहरू भनेको लेबरहरू नै हुन्। उनीहरूको चाहिँ त्यहाँसम्म पुग्ने पहुँच हुँदैन, किनभने उनीहरूलाई कहाँ जाने के गर्ने भन्ने धेरै कुराहरू थाहा हुँदैन।
धेरै अन्तर्राष्ट्रिय अधिकारवादीले कडा स्पोन्सरसिप व्यवस्थाले कामदारमाथि शोषण भएको भन्दै यस्तो व्यवस्था सुधार गर्न दबाव दिँदै आएका थिए। सन् 2022 विश्वकप फुटबल आयोजना गर्ने तयारी गरिरहेको कतार चौतर्फी दबावपछि कामदार मैत्री निर्णय गर्न बाध्य भएको हो। सुधारिएको नयाँ कानून जारी भएपछि कतारमा कार्यरत आप्रवासी कामदार निकै हर्षित भएका छन्। कतारमा कार्यरत अभिमान सिंह लामाका अनुसार धेरै नेपालीले फाइदा लिन सक्नेछन्।
जो मान्छे आफ्नो कन्ट्राक्ट सकाएर चाहिँ घर फिर्न चाहन्छ, त्यस्तोको हकमा पक्कै पनि केही न केही सहजता हुन्छ। एक्जिस्टिङ कम्पनीमा काम गरिराख्दाखेरि र नयाँ कम्पनीमा चेन्ज गर्दाखेरि के हुन्छ भनेदेखि, मान्छेले राम्रो भएर उसलाई सेवा सुविधा राम्रो दिएको भएर पक्कै जाने हो, नत्र त्योभन्दा पाइरहेको सेवा सुविधाभन्दा कम पायो भने को जान्छ र सेवा सुविधादेखि लिएर अब हरेक कुराहरू राम्रो छ भन्ने जाने हो।
कतारमा 21 लाख आप्रवासी कार्यरत छन् र झण्डै 4.5 लाख नेपाली त्यहाँ काम गर्छन्। नयाँ नियम कार्यान्वयनपछि कतारमा कार्यरतलाई सहज त हुनेछ नै, अब जाने कामदार पनि ठगिनबाट बस्नेछन्। अब सक्कली करारपत्र बोकेकाले मात्रै कतार प्रवेश पाउनेछन्। अनावश्यक कामदारको राहदानी राख्ने रोजगारदाता कम्पनीलाई 10-25 हजार रियालसम्म जरिवाना हुनेछ। श्रम मन्त्रालयले रोजगार पत्रमा प्रमाणीकरण गरेपछि मात्रै भिसा जारी हुनेछ। अब रोजगारदाताको एकलौटी अधिकार कटौती भएको बताउनुहुन्छ राष्ट्रिय मानवाधिकार समिति कतारका नेपाली प्रतिनिधि प्रोफेसर रमजान अली मिया।
एउटा कफिलसँग चाहिँ पूर्ण अधिकार थियो भने अबका दिनहरूमा नियन्त्रणमा लिने स्पोन्सरलाई अथवा कफिललाई 100% सबै कुराको जिम्मेदार तुल्याइँदैन, यही फरक छ। यो वास्तवमै अनुसरणीय छ, कानून हो होइन, कानूनलाई मान्नु, कानूनको पालना गर्नु, पालना गराउनु त अपरिहार्य हुन्छ। नयाँ कानून बारे जानकारी गराउन कतार सरकारद्वारा जारी अभियानको एक हिस्साको रूपमा नयाँ व्याख्या सार्वजनिक गरिएको छ होइन।
तर अहिले कतारमा कार्यरतको सम्झौता पुरानै नियम अनुसार छ, संशोधन भएको नियम कार्यान्वयनमा आउन समय लाग्नेछ। कतिपयलाई नियम परिवर्तनको बारेमा समेत थाहा छैन। संशोधित नियम कामदारको हितमा भए पनि सबैले लाभ लिन सक्नेमा भने ढुक्क हुन सकिने अवस्था देखिँदैन।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। राष्ट्रिय प्रजातन्त्र पार्टीले दीपक बोहरा र प्रतिभा राणासहित 6 जनालाई पार्टीको उपाध्यक्षका लागि मनोनयन गरेको छ। पार्टी एकीकरणको नीति र आधारपत्रमा रहेर पार्टीले राजीव पराजुली, बुद्धिमान तामाङ, निरञ्जन थापा र हरिनारायण यादवलाई पनि उपाध्यक्षमा मनोनयन गरेको हो। त्यस्तै टंक ढकाल, ध्रुव बहादुर प्रधान, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धवल शमशीर जबरा र नरेन्द्र चौधरीलाई महामन्त्रीमा मनोनयन गरिएको छ। नीलकण्ठ काफ्ले र उद्धव पौडेललाई कोषाध्यक्ष र ठाकुर प्रसाद शर्मा तथा राजाराम श्रेष्ठलाई प्रवक्तामा मनोनित गरिएको राप्रपाले जनाएको छ। किरण गिरी, मोहन श्रेष्ठ, वसन्तमान सिंह अधिकारी र राजाराम बर्तौलालाई सहप्रवक्तामा मनोनयन गरिएको छ।
शिक्षा क्षेत्रका विभिन्न संघ संस्थाले सरकारले ल्याउन लागेको शिक्षा नियमावलीमा आफ्ना माग नसमेटिएको भन्दै विरोध गरेका छन्। शिक्षा पत्रकार सञ्जाल नेपालले काठमाडौँमा गरेको कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सन, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन एन प्याप्सन र उच्च माध्यमिक विद्यालय संघ नेपाल हिसानका प्रतिनिधिले सरकारले आफ्ना माग समावेश नगरी ल्याउने नियमावली नमान्ने पनि चेतावनी दिएका छन्। कार्यक्रममा प्याप्सनका सचिव गोपाल आचार्यले सरकारले निजी क्षेत्रलाई व्यवस्था गरेर ल्याउने नियमावलीको कुनै अर्थ नहुने भन्दै माग नसमेटी नियमावली ल्याएमा विद्यालयका ताला चाबी सरकारलाई बुझाउने धम्की दिनुभयो। नेपाल शिक्षक महासंघका सचिव तिलक पौडेलले पनि शिक्षकको सरुवा बढुवाका बारेमा कठोर रहेको नियमावलीको विरोध गर्ने बताउनुभयो। हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले ल्याउने नियमावली नमान्ने र नियमावली फिर्ता गर्ने क्षमता आफूहरूमा रहेको धम्की दिनुभयो। तर शिक्षा मन्त्री धनीराम पौडेलले भने सबै सरोकारवालाका सुझाव समेटेर नियमावली आउन थालेकोले विरोध नगर्न आग्रह गर्नुभयो।
बाँकेका हिन्दू र मुस्लिम धर्मगुरू तथा धार्मिक अगुवाले सामाजिक सद्भाव कायम राख्न जिल्लावासीसँग अपील गरेका छन्। जिल्लामा गएका वर्षहरूदेखि कायम रहेको धार्मिक सद्भाव र शान्ति सुरक्षामा बाधा पुर्याउन कसैले सामाजिक सद्भाव खलबलिने काम गर्न नहुनेमा धर्मगुरूहरूले जोड़ दिएका हुन्। इस्लाम धर्मगुरू मौलाना जब्बर मन्जरी, हिन्दू धर्मगुरू चन्द्रनाथ योगी, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य र संचारकर्मी मोहम्मद हारूनले आज संयुक्त विज्ञप्ति निकालेर मटैया गाविसमा हिजो भएको घटनामा घाइते भएका व्यक्तिको तत्काल उपचार गर्न, दोषीलाई छानबिन गरी कार्यवाही गर्न र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गरेका छन्।
राष्ट्रिय मानवाधिकार आयोगले पूर्वी नेपालका खोटाङ, ओखलडुङ्गा, सोलुखुम्बु र भोजपुरको न्याय प्रशासन हिरासत तथा कारागारको अवस्था नाजुक रहेको प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले आफ्नो कार्यक्षेत्रभित्र पर्ने चार जिल्लाको स्थलगत अध्ययनपछि कारागारको अवस्था जीर्ण भएको, क्षमताभन्दा बढ़ी कैदीबन्दी र थुनुवा राखिएको तथा खाना सिधा खर्च पर्याप्त नभएको पाइएको जनाएको छ। आयोगका प्रतिनिधि लोकनाथ घिमिरेका अनुसार हिरासत तथा कारागारमा आधारभूत सुविधाको कमी, स्वास्थ्योपचारमा समस्या, न्यायिक प्रक्रियामा ढिलाइ लगायत समस्याबाट कैदीबन्दी र थुनुवा पीड़ित देखिएका छन्।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41 07 007, 98 5 11 72 194।
41 07 007, 98 5 11 72 194।
क्यान्सर रोग लागेका बिरामीहरूलाई नेपाल सरकारबाट दिइने निशुल्क औषधि उपचार सेवाको लागि सम्पर्क
नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर, जावलाखेल, ललितपुर। फोन नम्बर 55 51 376, 55 51 376।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01 424 6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकैसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सरकारले योजनाबद्ध रूपमा विद्युत चुहावट नियन्त्रण गर्नेतर्फ पहल गरे नेपाल विद्युत प्राधिकरणलाई 5 अर्ब रूपियाँ फाइदा हुने देखिएको छ। प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा उपलब्ध विद्युत मध्ये झण्डै 240 मेगावाट विद्युत चोरी तथा प्राविधिक चुहावटका कारण खेर गइरहेको अवस्थामा तत्काल 10% मात्रै चुहावट र चोरी नियन्त्रण गर्न सके त्यति मूल्य बराबरको रकम बचत गर्न सकिने देखिएको हो। प्राधिकरणका अनुसार 10% हाराहारीमा विद्युत चोरी हुने गरेको छ। यस्तै 15% विद्युत प्राविधिक रूपमा नै चुहावट हुने गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चोरी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सकिए प्राधिकरणको आर्थिक अवस्था मजबूत बन्ने र विद्युतको मूल्य वृद्धि गरिराख्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो। चोरी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष चासो देखाइदिनुपर्ने घिसिङको भनाइ छ। गृह मन्त्रालयले सुरक्षा प्रदान गरे देशभर विद्युत भार कटौतीको अन्त्य गर्न सकिने घिसिङको भनाइ छ। विद्युत चोरी नियन्त्रण तथा वक्यौता उठाउने कामलाई अभियानका रूपमा अगाडि बढाउँदा मात्रै झण्डै 50 करोड़ वक्यौता असुल भएको प्राधिकरणले जनाएको छ।
यसैबीच महोत्तरीमा प्रहरीले आज विद्युत चोरी गर्ने 32 जनालाई पक्रेको छ। नेपाल विद्युत प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका धिरापुर एकरिया पिपरा मटिहानी सुनौल हत्ती सर्वा मेघनाथ गोरहन्ना गौशाला नगरपालिका क्षेत्र र जलेश्वर नगरपालिका 15 र 16 लगायत ठाउँबाट विद्युत चोरीमा संलग्न रहेकाहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले प्रगति विवरण प्रस्तुत गर्दै जिल्लामा भइरहेको विद्युत चोरीलाई नियन्त्रण गर्न प्राधिकरणले चलाएको अभियान अन्तर्गत उनीहरूलाई 1,60,000 रूपियाँ जरिवाना असुल गरिएको प्रहरी निरीक्षक रविन्द्र खनालले बताउनुभयो। यसअघि 72 जनालाई प्राधिकरणले पहिले नै पक्रिसकेको छ।
मेरो पनि भन्नु छ।
स्थानीय निकायको निर्वाचनको तयारी थालेका दललाई जयकृष्ण दुलाल ट्वीट गर्नुहुन्छ, पुरानै संरचना अनुसार स्थानीय निर्वाचन गर्ने भए अघिल्लो सरकारलाई किन रोकेको? नेपाली राजनीतिमा नैतिकता भन्ने चाहिँ कहिले पनि नहुने भयो।
कृष्ण छेत्री ट्वीटमा व्यङ्ग्य गर्नुहुन्छ, छिटो घोषणा गर, चुनावमा उठेर जित्नलाई आन्तरिक तयारी पनि त गर्नु छ, फेरि चुनावका बेला बजेट सर्टेज हुन पनि सक्छ नि।
हिजोको नेपाल दर्पणमा भारतीय विद्युत व्यापार निर्देशिकाका कारण नेपाललाई हुने फाइदा र बेफाइदाका बारेमा कुराकानी सुनेर फेसबुकमा एसके राज यसको कुनै पनि बन्देज हामीलाई लाग्दैन भन्नुहुन्छ।
यही विषयमा राई कोयुले लेख्नु भएको छ, यसको नेपाललाई आवश्यकता छैन, जताबाट पनि धेरै लाभ भारतलाई, थोरै नेपाललाई।
अनि 19 वर्ष मुनिको एसिया कप खेल्न श्रीलङ्का गएको नेपाली क्रिकेट टोलीलाई आशिष घिमिरे ट्वीटमा शुभकामना दिँदै लेख्नुहुन्छ, धेरै नयाँ अनुहार अनि टेस्ट खेल्ने राष्ट्रसँगको प्रतिस्पर्धामा ब्याटिङ सुधार होस्।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र ऋग्वेद शर्मा। अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले सिरियामा सरकारी सेनाले हिंसाग्रस्त एलेपो शहरका घर घरमा घुसेर सर्वसाधारणको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघको मानवाधिकार कार्यालयले सिरियाली सेनाको त्यस्तो गतिविधिको आफूसँग प्रमाण रहेको दावी समेत गरेको छ। सरकारी सेनाले एलेपोका 4 क्षेत्रमा सेनाले घर घरमा घुसेर 82 जनाको गोलीहानी हत्या गरेको प्रमाण आफूसँग रहेको कार्यालयले जनाएको छ। 4 वर्षदेखि विद्रोहीको पकड़मा रहेको एलेपोमा पछिल्लो समय सरकारी सेनाले कार्यवाही तीव्र बनाएको छ। त्यस क्षेत्रबाट विद्रोहीलाई निर्मूल पार्ने अन्तिम चरणमा रहेको सेनाले दावी गरेको छ। यसअघि राष्ट्रसंघका महासचिव बानकीमुनले सिरियाको एलेपोका नागरिकमाथि बर्बरताको अवस्था रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फाको हेलचेक रहेका कारण एएफसी कप छनौटको दोस्रो चरण खेल्न नपाएको थ्री स्टार क्लबले 6 करोड़ रूपियाँ क्षतिपूर्ति मागेको छ। मंगोलियामा भएको एएफसी कपको समूह चरण पार गरेर पनि प्लेअफ खेल्नबाट वञ्चित हुनु परेको भन्दै क्लबले त्यसको 23 तारीखसम्ममा दर्ता गरिसक्न आग्रह गरे पनि एन्फाले कुनै प्रतिक्रिया नजनाएपछि दोस्रो चरण खेल्न नपाउने भएको छ। थ्री स्टारले यो मुद्दाको टुङ्गो नलागेसम्म फुटबल सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने घोषणा पनि गरेको छ। साथै एन्फाको लापरवाहीले फुटबल प्रेमीलाई दुखी बनाएको भन्दै थ्री स्टार क्लबले घटनाको छानबिन गरी दोषीलाई कार्यवाही गर्न सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीसँग आग्रह गरेको छ। यस्तै यस विषयमा छानबिन गर्न एन्फाले उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा गठन गरेको छानबिन समितिले गर्ने कामप्रति विश्वास गर्न नसकिने पनि थ्री स्टारले बताएको छ।
19 वर्ष मुनिको एसिया कप क्रिकेट खेल्ने नेपाली टोली श्रीलंका गएको छ। नेपाली टोलीमा बलिङ, ब्याटिङ र फिल्डिङको सन्तुलन मिलेकोले यसपटक नेपाली टोली जितविहीन नहुने कप्तान र प्रशिक्षकको विश्वास छ। छोटो समयको अभ्यास र हतारको खेलाड़ी छनौट हुँदा हुँदै पनि नेपालले प्रतियोगिता जितेरै आउनेमा खेलाड़ी र प्रशिक्षक विश्वस्त छन्। नेपालको पहिलो लक्ष्य समूह चरण पार गर्ने रहेको र त्यसपछि प्रतियोगिता जित्न सजिलो हुने कप्तान सन्दीप लामिछानेले बताएका छन्। प्रशिक्षक विनोद दासले नेपालले गर्नुपर्ने सबै तयारी पूरा गरिसकेको र देशैभरका झण्डै 1000 जना खेलाड़ीबाट अन्तिम टोली छानिएकोले नेपाली टोली कमजोर नरहेको बताए। नेपाल रहेको समूह एमा श्रीलंका, भारत र मलेसिया छन्। नेपालले पर्सी बिहिबार आयोजक श्रीलंकासँग खेल्नेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन बारेको विवाद कायमै रहँदा मुख्य दलहरू चुनावको तयारीमा, स्थानीय चुनावको मिति घोषणा गर्ने बारे तीन दलबीचको छलफल सकारात्मक।
निश्चित भूगोलमा मात्र सीमित रहेको उधौली पर्व व्यापक बन्दै सांस्कृतिक पर्यटनको विकास गर्ने पहल।
कतारमा आप्रवासी कामदारका लागि नयाँ नियम कार्यान्वयनमा, काम र सेवा सुविधामा चित्त नबुझेर घर फर्किनु परे रोजगारदाताको अनुमति बिनै सम्भव।
सिरियाको एलेप्पोका घर घरमा पसेर सेनाले सर्वसाधारणको हत्या गरेको राष्ट्रसंघको आरोप, 82 जनाको हत्याको प्रमाण आफूसँग रहेको दावी।
र एन्फाको कारण एएफसी कप छनौट खेल्न नपाएको भन्दै थ्री स्टारद्वारा 6 करोड़ क्षतिपूर्ति माग, 19 वर्ष मुनिको एसिया कप क्रिकेट खेल्ने नेपाली टीम श्रीलंका प्रस्थान।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी मनोज विष्टसँगै रुबिना श्रेष्ठ र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।